नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल पुष महिनाको 6 गते शनिबार, पौष कृष्ण षष्ठी, तदनुसार डिसेम्बर 21 तारीक सन् 2024, नेपाल सम्बत 1145। कार्यक्रममा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। किर्तिपुर क्रिकेट रंगशाला समयमा नै प्यारापीट बनाइने प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुरको क्रिकेट रंगशालामा समयमा नै प्यारापीट निर्माण गरेर फ्लड लाइट पनि जडान गरिने बताउनु भएको छ। मन्त्री परिषदको हिजोको बैठकले उक्त रंगशालामा प्यारापीट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्रीले तीन शिफ्टमा काम गरेर निर्धारित समयमा नै रंगशालालाई सुविधा सम्पन्न बनाइने बताउनु भएको छ। क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले किर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापीट निर्माण र फ्लड लाइट जडान गर्ने निर्णय गरेका थियौं। प्रधानमन्त्री ओलीले सञ्जालमा लेख्नु भएको छ, आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन शिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमा नै सम्पन्न गर्नुपर्नेछ। प्रधानमन्त्रीले क्रिकेट रंगशाला निर्माणका क्रममा पारस खड्का सहितका राष्ट्रिय खेलाड़ीसँग छलफल गरेको बताउनुहुँदै रंगशालालाई विश्व स्तरको बनाइने उल्लेख गर्नुभयो। साथै वहाँले रंगशाला निर्माणको काम शीघ्र पूरा गर्न तथा सुझावसँगै खबरदारी गर्न सबैलाई अनुरोध गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले पनि बरू अलि समय दिएरै विश्व स्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौ भन्ने सल्लाह दिनुभएको थियो। प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढ़ी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो। किर्तिपुर क्रिकेट रंगशाला समयमा नै प्यारापीट बनाइने प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। यता नयाँ पत्रिकाले धर्मरायको अर्थतन्त्रमा एनपीएलको टेको शीर्षकमा मुख्य खबर प्रकाशित गरेको छ। पहिलो पटक भएको नेपाल प्रिमियर लीग एनपीएल देशको क्रिकेट क्षेत्र प्रवर्धन गर्ने महोत्सव मात्रै बनेको छैन, धर्मरायको अर्थतन्त्र सुधार्ने एउटा टेको पनि बनेको छ। एनपीएल अर्थतन्त्रको ठ्याक्कै हर हिसाब आउन बाँकी छ, तर अनुमानित कारोबार 100 करोड़ रूपियाँ 1 अर्ब भन्दा माथिको छ। पारिश्रमिकबाट खेलाड़ीको आर्थिक सुधार, खेलाड़ी व्यवस्थापनमा हुने खर्चबाट होटलले गरेको कमाई, टिकट बिक्री र विज्ञापनबाट क्रिकेट टीमका मालिकले गर्ने आमदानी जस्ता आर्थिक गतिविधि मात्रै होइन, क्रिकेट मैदान बाहिर सानातिना व्यापार गर्नेसम्मको अर्थतन्त्र सुधारमा एनपीएलले भूमिका खेलेको छ। भारत, पाकिस्तान, अस्ट्रेलिया लगायत क्रिकेटका महारथी देशमा अर्थतन्त्र उकास्न क्रिकेटको अहम भूमिका छ। एनपीएलले निरन्तरता पाउँदा नेपालमा पनि खेल पर्यटन प्रवर्धन हुने विश्वास गरिएको छ। पहिलो एनपीएलमै त्रिवी क्रिकेट मैदानमा 44 विदेशी खेलाड़ी सहभागी भए। विश्व क्रिकेटका महारथी देशका खेलाड़ीहरू भारतका शिखर धवन, न्यूजील्याण्डका मार्टिन गुप्टिल र जिमी निसम, अस्ट्रेलियाका वेन कटिङ र विलियम बास्टिटो, पाकिस्तानका साहेल तनवीर लगायतले क्रिकेट खेले भने छोरीसँगै एनपीएल खेल्न आएका विश्व चर्चित क्रिकेटर ब्रायन लारा सगरमाथा समेत हेर्न पुगे। भारतीय खेलाड़ी शिखर धवन पनि सगरमाथा आधार शिविर पुगे। यसले पर्यटन प्रवर्धनमा अन्तर्राष्ट्रिय भूमिका नै खेल्यो। हामीले अहिले लगानी गरेका हौ, यसको प्रतिफल तत्काल आउँदैन, कुर्नुपर्छ, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे भन्नुहुन्छ। केही वर्षपछि निकै प्रतिफल आउनेवाला छ। वहाँले 2-3 सिजन प्रतिफल भन्दा पनि लगानीको रूपमा रहने बताउनुभयो। नेपाल क्रिकेट संघ क्यानको क्यान आयोजक रहेको एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी 8 टीम रहेका छन्। पर्यटनको अन्तर्राष्ट्रिय प्रचार उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, एनपीएल खेल्नका लागि मात्रै होइन हेर्नका लागि पनि विश्वका चर्चित खेलाड़ी नेपाल आए। वेस्ट इण्डिजका विश्व चर्चित क्रिकेटर ब्रायन लारा छोरीसँग एनपीएल हेर्न आइपुगे। उनी सर्वोच्च शिखर सगरमाथा हेर्न आधार शिविर पुगे। अघिल्लो शनिबार उनी किर्तिपुर क्रिकेट मैदान पुगेका थिए। भारतका चर्चित ओपनर शिखर धवन, न्यूजील्याण्डका जिम्मी निसम लगायत यहाँ पुग्नु भएको छ। पर्यटनको अन्तर्राष्ट्रिय प्रचार उपशीर्षक दिँदै धर्मरायको अर्थतन्त्रमा एनपीएलको टेको नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक रहेको छ। यता कान्तिपुरले पनि एनपीएलको पहिलो उपाधि आज शीर्षकमा मुख्य खबर बनाएको छ। आम नेपाली माझ क्रिकेट बारे कौतूहल मात्र होइन, मिठो लत बसाल्दै नेपाली प्रिमियर लीग एनपीएल आज सकिँदैछ। एनपीएलकै कारण कम्तीमा 3 साता नेपाली खेलकुद क्रिकेटमय रह्यो। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमै गएर लाखौंले प्रत्यक्ष खेल हेरे, त्यो भन्दा धेरै गुणा बढ़ीले टेलिभिजन र अन्य माध्यमबाट एनपीएलको मजा लिए। कोही कसैसँगको भेटमा पनि चर्चा यही फ्रेन्चाइज क्रिकेट एनपीएलको रह्यो। नेपाली घरेलु क्रिकेट इतिहासमै यो अहिलेसम्मकै ठूलो खेल पनि हो। मुख्य प्रश्नको उत्तर पाउन भने अझै बाँकी छ। एनपीएलको पहिलो च्याम्पियन कुन टीम होला त? फाइनलमा भिड्दैछन् सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स। यी दुईलाई शुरूदेखि नै उत्कृष्ट टीम मानिँदै आएको थियो, त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ। उपाधि जित्ने टीमले 1,10,00,000 रूपियाँ हात पार्नेछ। नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो। दोस्रो हुनेको भागमा जानेछ 51,00,000 रूपियाँ। प्रतियोगितामै उत्कृष्ट हुने नेपाली खेलाड़ी को हुनेछन् त भन्ने जिज्ञासा पनि व्यापक छ, किनभने उत्कृष्ट एक खेलाड़ीले कार पुरस्कार जित्नेछन्। यस पुरस्कारका प्रमुख प्रत्याशीले नै फाइनल खेल्ने हुँदा सबैको ध्यान व्यक्तिगत प्रदर्शनमा पनि जानेछ। एनपीएलमा दर्शकको क्रेज कस्तो छ भने फाइनल खेलका लागि बिहिबार अनलाइनमा टिकट बिक्री खुलाएको केही बेरमै सबै सोल्ड आउट भएको थियो। उद्घाटन खेलका लागि पनि 3 दिन अघि नै सबै टिकट बिक्री भएको थियो। यसबीचका खेलमा पनि त्रिवी क्रिकेट मैदानमा दर्शक ओइरिएका थिए। एनपीएलको पहिलो उपाधि आज कान्तिपुरको मुख्य समाचार हो यो। सूर्यदर्शन सहकारी ठगी प्रकरण 19 जनालाई थप अभियोग शीर्षकमा गोर्खापत्रको अग्र पृष्ठमा समाचार छ। देशका मुख्य शहरमा सहकारी खोली बचत र शेयर रकम हिनामिला गर्ने जितेन्द्र बाबु जीबी राई सहित 19 जना विरूद्ध थप कसुरमा अभियोग पत्र दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जीबी सहित 19 जना विरूद्ध हिजो पूरक अभियोग पत्र दर्ता गराएको हो। जिल्ला अदालत कास्कीका निमित्त श्रेष्ठदार खेम नारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको, अब संगठित अपराध र सम्पत्ति शुद्धिकरण थपिएको बताउनुभयो। 19 जनै प्रतिवादीलाई अब संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोग थप भएको छ। जीबी राईको मात्र हकमा राष्ट्र बैंक ऐन अनुसार समेत कार्यवाही गर्न अभियोजन भएको छ। सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले मुद्दा विचाराधीन रहेका राई सहित 19 जना विरूद्ध पूरक अभियोग दर्ता भएको र अन्यको हकमा भोलि मात्र नयाँ अभियोग आउने जानकारी दिनुभयो। मुद्दा विचाराधीन रहेका विरूद्ध पूरक अभियोग दर्ता गरियो, अन्यको हकमा आज भ्याइदैन, आइतबार हुन्छ, उहाँले भन्नुभयो। सहकारी पीड़ितले पूरक जाहेरी दिएपछि कास्की प्रहरीले थप अनुसन्धान गरी मंगिर 26 गते 19 जना विरूद्ध पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष जितेन्द्र बाबु जीवी राई, पूर्व अध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थान बहादुर बुढा, संचालक समिति उपाध्यक्ष कैलाश कुमार दरलामी, सचिव धीरज कुमार दास, कोषाध्यक्ष कुमार रम्तेल लगायतमाथि प्रहरीले पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो। सहकारीका पूर्व सचिव अनुज नकर्मी र सूरज श्रेष्ठ, संचालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल, आयुष्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङ, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई विरूद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन रहेको छ। रवि विरूद्ध आइतबार मुद्दा दर्ता हुने उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। गोर्खा मीडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने लगायत विरूद्ध भोलि मात्र कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले सूर्यदर्शन अनुसन्धानको अभियोग पत्र दर्ता आरम्भ भएको उहाँले उल्लेख गर्नुभयो। रवि विरूद्ध आइतबार मुद्दा दर्ता हुने उपशीर्षक दिँदै सूर्यदर्शन सहकारी ठगी प्रकरण 19 जनालाई थप अभियोग गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। यो सामुदायिक वनको कर कसको शीर्षकमा अन्नपूर्णको मुख्य समाचार छ। संविधानले वनलाई तीन तहकै सरकारको साझा सूचीमा राखेको छ। लुम्बिनी प्रदेशका तीन तहका सरकारले सामुदायिक वनलाई आफू अनुकूल व्याख्या गरेर कर उठाउन थालेका छन्। त्यसै कारण सरकार र वन समूह बीच जिल्ला जिल्लामा द्वन्दको अवस्था सिर्जना भएको छ। सामुदायिक वन वनको कर कसको अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो। यो काठमाण्डुमा तिब्बत तरंग शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई तिब्बतको सबैभन्दा ठूलो धार्मिक नेता मानिन्छ। चीनले तिब्बतलाई आफू माथत लिएपछि दलाई लामा भारत निर्वासमा जानु भएको हो। वहाँ 65 वर्षदेखि भारतको हिमाचल प्रदेशको धर्मशालामा बस्दै आउनु भएको छ। सन् 2025 जुलाई 6 वहाँ 90 वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। लामाका अनुयायीले 90 वर्षगाँठलाई भव्य रूपले मनाउने तयारी गरेका छन्। त्यस्तै अनुयायीले लामाले गरेका भविष्यवाणीमाथि चिन्तन मनन गर्ने समय आएको पनि बताउन थालेका छन्। काठमाडौँमा तिब्बत तरंग नागरिकको अग्रपृष्ठको खबर हो। यो रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भारतबाट अतिरिक्त हवाई रूट चाहन्छौं, परराष्ट्र मन्त्री राणाको भनाईलाई अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाले नेपालले भारत तर्फबाट अतिरिक्त हवाई रूट चाहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा हिजो आयोजित भारत नेपाल आर्थिक सम्मेलन इण्डो नेपाल इकोनोमिक कन्फरेन्सलाई सम्बोधन गर्नुहुँदै राणाले नेपालले भारतबाट थप हवाई रूटको अपेक्षा गरिरहेको बताउनु भएको हो। उहाँले भन्नुभयो, हामीले पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं। ती दुवै संसारकै लोकप्रिय शहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौ। त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रूट चाहेको छ। भारतबाट अतिरिक्त हवाई रूट चाहन्छौ परराष्ट्र मन्त्री राणाको भनाईलाई अन्नपूर्णले अग्रपृष्ठमा खबर बनाएको छ। यता कान्तिपुरले पनि अर्थपृष्ठमा नेपाल भारत आर्थिक सम्मेलन दक्षिण एशियाको आर्थिक विकासमा नेपाल भारत साझेदारी अत्यावश्यक शीर्षकमा खबर छापेको छ। दक्षिण एशिया क्षेत्रको आर्थिक विकासमा भारत नेपाल बीचको साझेदारी बढ़न अत्यावश्यक रहेको विज्ञहरूले औल्याएका छन्। दुई देश बीचको बलियो साझेदारी मार्फत दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत पर्यटन सूचना प्रविधि फिन्टेक लगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा उनीहरूले जोड़ दिएका छन्। नेपाल भारत आर्थिक सम्मेलन दक्षिण एशियाको आर्थिक विकासमा नेपाल भारत साझेदारी अत्यावश्यक कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। बजार नजिकैको आयल निगमको डिपो सार्न फेरि बस्ती बीचकै जग्गा छनौट शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। नेपाल आयल निगमले धनगढ़ी बजारमा रहेको डिपो सार्न फेरि हुलाकी राजमार्ग छेउकै बस्ती विकास भइरहेकै क्षेत्र छनौट गरेको छ। तर पुनर्वास नगरपालिकाको आईबीआरडी बजार नजिकै राष्ट्रिय आवास कम्पनीको 22 बिघा जग्गामा डिपो स्थानान्तरणको तयारी भएपछि त्यसले उत्पन्न गर्न सक्ने जोखिमलाई लिएर जनप्रतिनिधि र स्थानीयले विरोध गरेका छन्। निगमले डिपो स्थानान्तरणका लागि छनौट गरेको क्षेत्रको 340 मिटर नजिकै घर बनिसकेका छन्। डिपो स्थानान्तरण गर्न खोजिएको ठाउँबाट आईबीआरडी बजार दक्षिणमा र पूर्वतिर गगाउँ भानु बस्ती जोड़िएको छ। त्यस्तै उत्तरतिर पनि बस्ती विस्तार भइरहेको छ। हुलाकी सड़क निर्माणको क्रममा रहेको र आईबीआरडी बजार विस्तार भइरहेकाले यहाँको बस्ती बाक्लो हुँदै गएको छ। बजार नजिकैको आयल निगमको डिपो सार्न फेरि बस्ती बीचकै जग्गा छनौट नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। सेवाग्राही मैत्री भएनन् नागरिक बडापत्र शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारी सेवालाई जन उत्तरदायी र नागरिक मैत्री बनाउनका लागि सम्बन्धित कार्यालयले प्रदान गर्ने सेवा र प्रक्रियाका बारेमा राखिएका कतिपय सरकारी कार्यालयका नागरिक बडापत्र अस्पष्ट हुँदा नागरिक बडापत्र सेवाग्राही मैत्री बन्न सकेका छैनन्। कतिपय कार्यालयमा राखिएका नागरिक बडापत्र च्यातिएका, अक्षरहरू मेटिएका, धमिरा र माकुराले जालो बनाएकाले कार्यालयले प्रदान गर्ने सेवाको प्रकारका र प्रक्रियाका बारेमा स्पष्ट बुझिँदैनन्। अव्यवस्थित र अस्पष्ट नागरिक बडापत्र संघीय कार्यालयदेखि स्थानीय तहका कार्यालयसम्म देख्न सकिन्छ। सेवाग्राही मैत्री भएनन् नागरिक बडापत्र गोर्खापत्रको अग्र पृष्ठको खबर हो यो। संक्रमणकालीन न्यायको पर्खाईमा द्वन्द पीड़ित शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। बाँकेको कोहलपुर पाँचकी 70 वर्षीय चन्द्रकला अधिकारीका भाइ ईश्वरी सुवेदी बेपत्ता भएको 22 वर्ष भयो, तर भाइ फर्केर आउने आस उहाँले मार्नु भएको छैन भन्नुहुन्छ। तर आस गर्दा गर्दै मर्ने बेला हुन लाग्यो। ईश्वरीलाई 2059 वैशाख 14 सेनाले लगेको थियो। त्यति बेला उहाँको उमेर 29 वर्ष थियो। चन्द्रकला भाइ खोज्न प्रहरी कहाँ जानुभयो। सेनाको राजा चिसापानी ब्यारेक पुग्नुभयो तर फेला पार्नु भएन। भाइबारे अहिलेसम्म कुनै खबर पाउनु भएको छैन। घरमा कुखुरा भैँसी पाल्दै खेतीपाती गर्ने भाइलाई सेनाले लगेर बेपत्ता पारेको चन्द्रकलाको दावी छ। सेनाले उहाँको जेठो छोरा देवी प्रसादलाई कुटपीट गरेर घाइते बनाएको थियो। अहिलेसम्म पनि उहाँ औषधि खाइरहनुहुन्छ। संक्रमणकालीन न्यायको पर्खाईमा दण्ड पीड़ित कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। पेट्रोलियम परियोजना अनुदानमा बनाइदिन भारत आतुर, नेपाली पक्षलाई छैन हतार शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। भारतले 9 अर्ब 38 करोड़ भारतीय रूपियाँ 15,80,00,000 रूपियाँ अनुदानमा अम्लेखगंज चितवन र सिलीगुड़ी झापा पाइपलाइन तथा झापामा पेट्रोलियम भण्डार गृह निर्माण गर्ने गरी भएको सम्झौता कार्यान्वयन छिटो अघि बढ़ाउन आतुर रहेको सन्देश दिएको छ, तर नेपाली पक्षको तयारी भने निकै फितलो रहेको छ। पेट्रोलियम परियोजना अनुदानमा बनाइदिन भारत आतुर, नेपाली पक्षलाई छैन हतार, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। प्रसारण लाइनको 5 वर्ष अघि ठेक्का, विस्तार हुनेमा अझै अन्यलता, अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। नवलपुरको बुलिङ चारचार अर्खलामा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तारमा लापरवाही भएको छ। प्रसारण लाइन विस्तार गर्न 5 वर्ष अगाडि नै ठेक्का लागे पनि अझै लाइन विस्तार हुन सकेको छैन, त्यसै कारण अधिकांश गाउँका बासिन्दा अध्ययारोमा बस्न बाध्य छन्। प्रसारण लाइनको 5 वर्ष अघि ठेक्का, विस्तार हुनेमा अझै अन्यलता, अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। प्रक्रिया मिचेर काठमाण्डु भ्यू टावरको नक्सा पास, महानगरले छानबिन गर्दै नयाँ पत्रिकाले भित्री पृष्ठमा समाचार बनाएको छ। काठमाण्डू महानगरपालिकाले समिति नै बनाएर प्रमुख प्रशासकीय अधिकृत सरोज कुरागाईमाथि छानबिन गर्ने भएको छ। प्रक्रिया नै पूरा नगरी काठमाण्डू भ्यू टावरको नक्सा पास स्वीकृति भएपछि छानबिन गर्न लागि महानगरका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो। प्रक्रिया मिचेर काठमाण्डू भ्यू टावरको नक्सा पास, महानगरले छानबिन गर्दै नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। भरतपुरलाई बालमैत्री नगर घोषणाको लक्ष्यमा पुग्नै सकस शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर छापेको छ। चितवनको भरतपुर महानगरपालिकालाई बालमैत्री नगर घोषणा अभियानको लक्ष्यमा पुग्न सकस देखिएको छ। आर्थिक वर्ष 2083-84 पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको महानगरपालिकाको प्रगति न्यून देखिन्छ। 8 वर्षको अवधिमा महानगरपालिकाका 5 वटा ओडा मात्र पूर्ण बालमैत्री ओडा घोषणा भएका छन्। भरतपुरलाई बालमैत्री नगर घोषणाको लक्ष्यमा पुग्नै सकस शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। र डीडीसीले उठाउनुपर्ने बक्यौता 31 करोड़, किसानलाई तिर्नुपर्ने 70 करोड़ शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।